नावाबस्ता तहरीक के तेहरान सरबराही इजलास ने अमरीका और सयूनी हुकूमत को अलग थलग कर दिया है। तेहरान के खतीब जुमा का बयान। अमरीका को एटमी मामले में बोलने का हक नहीं है। जनरल असेंबली में ईरान के नुमाइंदे इसहाक आले हबीब का खिताब। हिंद पाक मुजाकरात, हिंदुस्तानी वजीर खारजा एस एम कृष्णा इस्लामाबाद पहुंच गए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन अस्सलाम वालेकुम, मैं अली अब्बास रिज़वी खबरनामा लेकर आपकी खिदमत में हाजिर हूँ। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और हमारा ईमेल एड्रेस है khabrein@sahartv.ir। लीजिए अब आप खबरें तफसील से मुलाहजा फरमाइए। तेहरान की मरकजी नमाज जमा के खतीब ने कहा है कि तेहरान में नावाबस्ता तहरीक के सरबराह इजलास के कामयाब इनेकाद ने इलाके और आलमी सतह पर अमरीका और सयूनी हुकूमत को अलग थलग करके रख दिया है। तेहरान के खतीब जमा आयतुल्ला सैयद अहमद खातमी ने इस बात का जिक्र करते हुए कि अमरीका और इसराइल तेहरान में नावाबस्ता तहरीक के सरबराह इजलास के कामयाब इनेकाद पर सख्त झुंझलाहट का शिकार हैं और वो अपने मकसद में कामयाब नहीं हो सके। कहा कि इस इजलास के कामयाब इनेकाद ने दुनिया वालों पर वाजे कर दिया कि इस्लामी जमहूरी ईरान अलग थलग नहीं है। तेहरान की मरकजी नमाज जमा के खतीब ने इस बात का जिक्र करते हुए कि दूसरे मुल्कों को तेहरान इजलास में शिरकत से रोकने की अमरीका और इसराइल की कोशिशें और धमकियां नाकाम साबित हुई। कहा कि दुनिया के मुख्तलिफ मुल्कों के आला रहनुमाओं और हुकाम ने इस इजलास में शिरकत करके इस हकीकत को दर्क कर लिया कि जो कुछ उनसे कहा गया था वो सब मगरिब और साम्राज्य ताकतों के जराए इबलाग का झूठा प्रोपेगंडा था। आयतुल्ला सैयद अहमद खातमी ने नावाबस्ता तहरीक के सरबराह इजलास की इफ्तिताही तकरीब से कायद इनकलाब इस्लामी के तारीखी खिताब की तरफ इशारा करते हुए कहा कि कायद इनकलाब इस्लामी का खिताब मंतकी और शुजाना था, जिसमें इस बात पर जोर दिया गया कि दुनिया में मुनसिफाना निजाम के राइज होने की जरूरत है और सरजमीन फिलिस्तीन में एक आजादाना और मुनसिफाना रेफरेंडम के जरिए ही मसले का हल निकाला जा सकता है। इस खिताब में कायद इनकलाब इस्लामी ने गासिब और गैर कानूनी सयूनी हुकूमत के वजूद पर सवालिया निशान भी लगाया। सिपाही पासदारान इनकलाब इस्लामी के डिप्टी कमांडर जनरल ने कहा है कि ईरान के खिलाफ दुश्मनों के हर तरह के मुमकिन हमलों का भरपूर जवाब दिया जाएगा। सिपाही पासदारान के डिप्टी कमांडर जनरल हुसैन सलामी ने ईरान के शुमाली सूबे गिलान में एक तकरीर से खिताब के दौरान इस बात का जिक्र करते हुए कि दुश्मनों की तरफ से जारहाना कोशिशों की सूरत में ईरान जंग का दायरा दुश्मनों की सरहदों के अंदर तक फैला देगा। कहा कि ईरान के मुसल्ला फौज दुश्मनों का मुकाबला करने और दुश्मनों के शहरों में उनके हजारों जनाजे रवाना करने को तैयार बैठी हैं। सिपाही पासदारान इनकलाब इस्लामी के डिप्टी कमांडर ने इस्लामी जमहूरिया ईरान की सलामती और इस्तेहकाम के बारे में कहा कि इलाके के ममालिक में अदम इस्तेहकाम के बावजूद इस्लामी जमहूरिया ईरान अमन इस्तेहकाम और अपनी आजादी और सरबलंदी के माहौल में अपनी तरक्की व पेशरफ्त जारी रखेगा। वादा रहे कि इस्लामी जमहूरिया ईरान के आला सिविल और फौजी हुकाम ने बारहा ऐलान किया है कि ईरान कभी भी जंग में पहल नहीं करेगा, लेकिन दुश्मनों और खासतौर पर सयूनी हुकूमत की तरफ से किसी भी मुमकिन हमले की सूरत में उसका मुंह तोड़ जवाब देगा। अक्वामे मुत्तहिदा में इस्लामी जमहूरिया ईरान के नायब मंदूब ने कहा है कि अमरीका को ईरान की पुरान एटमी सरगर्मियों के बारे में इजहार राय का हक नहीं है।
अक्वामे मुत्तहिदा में ईरान के नायब मंदूब इसहाक आले हबीब ने जनरल असेंबली के इजलास में जो एटमी तजर्बात का मुकाबला करने के बैनुल अक्वामी दिन की मुनासबत से मुनक्किद हुआ था कहा कि अमरीका अपनी एटमी सरगर्मियां और पॉलिसियों की तारीख में सियाह कारनामों के बिना पर ईरान के पुरमन एटमी प्रोग्राम के बारे में इजहार राय का हक नहीं रखता। ईरान के नुमाइंदे ने अक्वामे मुत्तहिदा में अमरीका की सफीर सुजान राइस के बयान के जवाब में, जिसमें उन्होंने कहा था कि ईरान एटमी हथियारों के अदम फैलाव के मुआहदे की खिलाफ वर्जी कर रहा है और ईरान का एटमी प्रोग्राम बकौल उनके एनपीटी के मुनाफी है, कहा कि अमरीकी सफीर का यह बयान मज़ाक़ खेज है और इससे भी ज्यादा मज़ाक़ खेज बात यह है कि जिस मुल्क ने सबसे पहले और सबसे ज्यादा एटमी हथियारों को बनाया और उनका तजर्बा किया हो और जो किसी मुल्क और कौम पर एटम बम गिराने वाला वाहिद मुल्क है, वही ईरान के खिलाफ इस तरह के बेबुनियाद इल्जामात लगा रहा है। अक्वामे मुत्तहिदा में ईरान के नायब मंदूब इसहाक आले हबीब ने जनरल असेंबली के इजलास में अपने खिताब में कहा कि पूरी दुनिया में एटमी हथियारों की नाबूदी के मुआहदे पर अमल होना चाहिए। उन्होंने कहा कि दुनिया को आज इस बात की जरूरत है कि एटमी जंग के खतरात को दूर करने और एटमी असलहे से इंसानियत को जो खतरात लाहिक हैं उन्हें बरतरफ करने के लिए अमली इकदाम किए जाएं। ईरान के नुमाइंदे ने एटमी तजुर्बात का मुकाबला करने के बारे में कहा कि इस्लामी जमहूरिया ईरान समझता है कि एटमी तजुर्बात ख्वाब किसी भी तरीके से हों उनका खात्मा होना चाहिए, क्योंकि ये अमर CTBT और NPT और इस सिलसिले के दीगर माहदों के मुनाफी है। इसहाक आले हबीब ने इसी तरह कहा कि सहयोनी हुकूमत जिसने NPT पर दस्तखत नहीं किए हैं मशरक वस्ता में एटमी हथियारों से लैस अकेली हुकूमत है, इसलिए उसको NPT में शामिल होने के लिए मजबूर किया जाना चाहिए और उस पर दबाव डाला जाना चाहिए कि वो अपने एटमी हथियारों को फौरी और गैर मशरूत तौर पर तलफ कर दे। उन्होंने कहा कि सहयोनी हुकूमत को इस बात का पाबंद बनाया जाए कि वो अपनी एटमी तनसीबात के दरवाजे IAEA के मुआयनाकारों के लिए खोल दे।
हिंदुस्तान के वज़ीर ख़ारिजा SM कृष्णा पाकिस्तान के 3 रोज़ा सरकारी दौरे पर इस्लामाबाद पहुंच गए हैं। इस्लामाबाद पहुंचने पर पाकिस्तान की वज़ारत ख़ारिजा के आला हुकाम और इस्लामाबाद में हिंदुस्तान के हाई कमिश्नर ने उनका इस्तकबाल किया। हिंदुस्तानी वज़ीर ख़ारिजा का दौरा इस्लामाबाद दोनों मुल्कों के दरमियान अमन के अमल और मुज़ाकरात को आगे बढ़ाने के लिए अंजाम पाया है। प्रोग्राम के मुताबिक हिंदुस्तान के वज़ीर ख़ारिजा इस्लामाबाद में अपने क़याम के दौरान पाकिस्तान के सदर और वज़ीर आज़म से भी मुलाकात करेंगे। SM कृष्णा अपनी पाकिस्तानी हमनसब हिना रब्बानी खर से सेंचर को बाज़ाब्ता मुज़ाकरात करेंगे। इत्तला है कि इन मुज़ाकरात में दोनों मुल्कों के वज़ीर ख़ारिजा गुज़िश्ता मुलाकात के नतायज का जायजा लेंगे। इन मुज़ाकरात में अमन, सिक्योरिटी, एतमाद साजी के इकदाम, जम्मू कश्मीर का तनाज़ा, सियाचिन, सैकरिक, मुआशी और तजारती लेन देन और वोलर बैराज समेत पानी की तकसीम जैसे मामलात ज़ेरे गौर आएंगे। इससे पहले नई दिल्ली से रवाना होने से कबल सहाफियों से गुफ्तगू करते हुए हिंदुस्तान के वज़ीर ख़ारिजा ने कहा था कि हिंदुस्तान चाहता है कि दहशतगर्दी और तशद्दुद से पाक माहौल में पाकिस्तान के साथ तमाम मसाइल पर बातचीत हो और वो इसके लिए पुरअज़्म है। दूसरी तरफ हिंदुस्तान और पाकिस्तान के वज़ीर ख़ारिजा के मुज़ाकरात से कबल जुमे को दोनों मुल्कों के ख़ारिजा सिक्योरिटियों के दरमियान मुज़ाकरात अंजाम पाए हैं। पाकिस्तान की तरफ से मुज़ाकराती अमल की क़यादत पाकिस्तान के ख़ारिजा सिक्योरिटी जलील अब्बास गिलानी ने की, जबकि हिंदुस्तान के वफ़द की क़यादत ख़ारिजा सिक्योरिटी रंजन मिथाई ने की। रिपोर्ट के मुताबिक मुज़ाकरात में वीज़ा पॉलिसी में नरमी पर इत्तेफाक किया गया है। मजमूई तौर पर 8 कैटेगरी के वीज़े जारी करने पर इत्तेफाक हुआ है, जिनमें 5 मकामात के लिए 6 महीने का सियाहती वीज़ा भी शामिल है। माहदे पर दस्तखत सेंचर को वज़राए ख़ारिजा की मुलाकात में होने की तवक्को है। हिंदुस्तान के ज़र इंतज़ाम कश्मीर में जम्मू कश्मीर लिबरेशन फ्रंट ने हिंदुस्तान और पाकिस्तान की हुकूमतों से हिंद पाक मुज़ाकरात में कश्मीरियों को शामिल करने का मुतालबा किया है। श्रीनगर से तफसीलात बता रहे हैं सिप्ते मोहम्मद हसन।
कौमपरस जमात जम्मू कश्मीर लिबरेशन फ्रंट ने हिंद पाक के माबेन जारी मुज़ाकराती अमल में कश्मीरियों की अमली शिरकत के मुतालबे को लेकर पुरअमन मुजाहरे किए। हिंदू पाक वज़राए ख़ारिजा के माबेन मुजवज़ा मुलाकात के मौके पर आज नमाज जुमा के फौरन बाद कौमपरस जमात जम्मू कश्मीर लिबरेशन फ्रंट के सरबरा मलिक मोहम्मद यासीन की क़यादत में एक पुरअमन जुलूस निकालने की कोशिश की गई, जिसको पुलिस ने नाकाम बना दिया, जिसके दौरान पुलिस ने यासीन मलिक को अपने दर्जन भर रुफका के साथ गिरफ्तार कर लिया। लिबरेशन फ्रंट ने हिंदू पाक से मुतालबा किया है कि वो मुज़ाकराती अमल में कश्मीरियों को भी शामिल करे, क्योंकि मसले कश्मीर के असल फरे कश्मीरी लोग हैं। जबकि लिबरेशन फ्रंट के कारकुन ने प्ले कार्ड्स और बैनर उठा रखे थे, जिन पर अक़वामे आलम की तवज्जो मबज़ूल कराने और तरजीह बुनियादों पर मसले कश्मीर को हल करने पर जोर दिया गया था।
एक तो कल की बातचीत में कश्मीर पे फोकस हो और कश्मीर के लोगों को जल्द से जल्द उस बातचीत में शामिल किया जाए।
हिंदुस्तान के ज़ेर इंतज़ाम कश्मीर से कैमरामैन मुर्तज़ा रज़वी के साथ सिप्त मोहम्मद हसन, सहर आलमी नेटवर्क, श्रीनगर।
पाकिस्तान के सबसे बड़े शहर कराची में फायरिंग और पुरतशद्दुद वाकयात में मजीद 3 अफराद को कत्ल कर दिया गया है। कराची में पुलिस और मकामी ज़राए का कहना है कि लियाकताबाद में सिंधी होटल के करीब नामालूम अफराद ने फायरिंग करके एक नौजवान को कत्ल कर दिया। पाक कॉलोनी के इलाके रिक्सर लाइन में लियारी नदी से 2 अफराद की हाथ पांव बंधी लाशें बरामद हुई हैं। पुलिस का कहना है कि दोनों को अगवा करने के बाद कत्ल किया गया है। कराची में काफी अरसे से टारगेट किलिंग का सिलसिला जारी है, जिसमें ज्यादातर शिया मुसलमानों को निशाना बनाया जाता है। हिंदुस्तान के दारुल हुकूमत नई दिल्ली में एक कुल जमाती नशिस्त में रियासत आसाम में मुसलमानों के नस्ली तस्वीर और उन्हें बांग्लादेशी बताकर रियासत से निकालने की साजिश की मजम्मत की गई। तफसीली रिपोर्ट के साथ नई दिल्ली से शमशाद काजमी।
आसाम तशद्दुद पर दिल्ली में कुल जमाती मीटिंग मुनक़िद हुई, जिसमें मुकर्ररीन ने ہندوستانی شہریوں کو بنگلہ دیشی شہری بتا کر ان پر ظلم و ستم ڈھائے جانے کی مذمت کی اور خطے میں بحالی امن کی ضرورت پر زور دیا۔ انڈین مسلمز کوآرڈینیشن کمیٹی کے زیر اہتمام دہلی کے ہندی بھون میں منعقدہ اس اجلاس سے خطاب کرتے ہوئے مقررین نے آسام کے چار اضلاع پر مشتمل بوڈو لینڈ ٹیریٹوریل آٹونومس ڈسٹرکٹس میں بوڈو قبائلیوں کے ہاتھوں مسلمانوں کے نسلی تصفیے کی مذمت کی اور بے گھر ہونے والے 5 لاکھ پناہ گزینوں کی جلد اپنے گھر واپسی کا مطالبہ کیا۔ ویلفیئر پارٹی آف انڈیا کے صدر ڈاکٹر مصطفیٰ فاروق نے آسام کی صورتحال کو تشویشناک بتایا اور کہا کہ جب تک بوڈو شدت پسندوں کو غیر مسلح نہیں کیا جائے گا علاقے میں امن کا قیام ممکن نہیں ہے۔ انہوں نے آسام کی صورتحال پر تبصرہ کرتے ہوئے کہا،
صرف 4 دن میں 5 لاکھ لوگوں کا ڈسپلیسمنٹ، مذاق نہیں۔ جو لوگ جن کے بارے میں خود لوگ ہی کہتے ہیں کہ یہاں کوئی بنگلہ دیشی نہیں، اور وہ کہتے ہیں کہ سب یہ فالس پروپیگنڈا ہے، اس کے بغیر 5 لاکھ لوگ ڈسپلیس ہو جاتے ہیں اور ان کو سیکیورٹی دینے کی بجائے ڈسپلیسمنٹ کے لیے ڈیلے کرتے ہیں، تو یہ بہت ہی منکارانہ سیاست ہے۔
این سی پی کے نیشنل سیکرٹری اور معروف وکیل عبد المجید نے آسام میں مسلمانوں پر ڈھائے جانے والے ظلم و ستم کی مذمت کی اور ریاستی حکومت پر تشدد کو روکنے میں ناکامی کا الزام لگایا اور ہندوستان کے وزیر داخلہ سے آسام میں امن کی بحالی کو یقینی بنانے اور متاثرین کی جلد باز آباد کاری کا مطالبہ کیا۔ آل انڈیا مسلم پولیٹیکل کونسل کے صدر ڈاکٹر تسلیم رحمانی نے اس بات کا ذکر کرتے ہوئے کہ آزادی کے بعد پہلی مرتبہ اتنی بڑی تعداد میں لوگ بے گھر ہوئے ہیں اس سیمینار کے مقصد پر روشنی ڈالتے ہوئے کہا،
آج ملک کی تمام مسلم تنظیموں نے یہاں ایک اجلاس بلایا ہے جس میں تمام سیاسی جماعتوں کے ذمہ داران کو بھی مدعو کیا ہے تاکہ وہ اپنی پالیسی کو واضح کریں اور اپنے اسٹینڈ کو، اپنے موقف کا اظہار کریں کہ اسم کے سلسلے میں ان کا موقف کیا ہے۔ عام طور پر جو یہ فسطائی قوتیں ہیں انہوں نے یہ جھوٹا پروپیگنڈا کیا ہے کہ یہ بنگلہ دیشی لوگ ہیں، جبکہ کسی بھی قانون سے، کسی بھی ضابطے سے اور کسی بھی انکوائری سے اب تک یہ ثابت نہیں ہو سکا کہ وہاں رہنے والے بنگالی بولنے والے لوگ کسی صورت سے بھی بنگلہ دیشی ہوں۔
اس اجلاس میں آسام کے کئی لیڈروں نے بھی شرکت کی اور بنگلہ دیشی شہری بتا کر بنگلہ بولنے والے مسلمانوں، قبائلیوں اور آدیواسیوں پر بوڈو ملیٹنٹوں کے تشدد کی روداد بیان کی۔ شمشاد کاظمی، سحر، عالمی نیٹورک، دہلی۔
بین الاقوامی امور میں قائد انقلاب اسلامی کے مشیر اعلیٰ ڈاکٹر علی اکبر ولایتی نے کہا کہ عالم اسلام میں اسلامی بیداری کی تحریک ایران کے اسلامی انقلاب سے ہی حوصلہ لے کر جاری ہے۔ علی اکبر ولایتی نے اصفہان میں ایک تقریب سے خطاب کے دوران علاقے اور عالم اسلام کی تحریکوں پر ایران کے اسلامی انقلاب کے اثرات کی طرف اشارہ کرتے ہوئے کہا کہ ایران آج پوری دنیا کے لوگوں کے لیے مشعل راہ ہے۔ بین الاقوامی امور میں قائد انقلاب اسلامی کے مشیر اور اسلامی بیداری کونسل کے سیکرٹری جنرل ڈاکٹر ولایتی نے کہا کہ عالم اسلام میں جاری اسلامی بیداری کی حفاظت اور اس کے آگے بڑھانا اس کے شروع ہونے سے بھی زیادہ اہم ہے۔ انہوں نے کہا کہ دشمنان اسلام کی کوشش ہے کہ اسلامی بیداری کی تحریک کو اس کے راستے سے منحرف کر دیں۔ ڈاکٹر ولایتی نے شمالی افریقہ میں اسلامی بیداری اور ان ملکوں میں ڈکٹیٹر حکومتوں کے خاتمے کو عالم اسلام کے لیے ایک اہم اور بڑی کامیابی قرار دیا اور کہا کہ یہ کامیابیاں بدستور جاری ہیں۔ قائد انقلاب اسلامی کے مشیر اعلیٰ ڈاکٹر ولایتی نے بحرین کے عوام کے انقلاب کی طرف بھی اشارہ کیا اور کہا کہ بحرین کے عوام حکومت کے مظالم اور ایذا رسانیوں کے باوجود میدان میں ڈٹے ہوئے ہیں کیونکہ ان کی کامیابی نزدیک ہے۔ سعودی عرب سے ملنے والی خبروں کے مطابق ملک کے مشرقی علاقوں میں سیاسی اور اقتصادی اصلاحات کے حق میں بڑے پیمانے پر مظاہرے ہوئے ہیں۔
العالم نیوز کے مطابق مشرقی سعودی عرب کے شہر قطیف میں جمعرات اور جمعے کی درمیانی شب بڑے پیمانے پر مظاہرے کیے گئے اور لوگوں نے مذہبی اور نسلی بنیادوں پر روا رکھے جانے والے سلوک کے خلاف نعرے لگائے۔ مظاہرین سرکردہ شیعہ عالم دین شیخ نمر باقر نمر سمیت تمام سیاسی قیدیوں کی فوری رہائی کا مطالبہ کر رہے تھے۔ مظاہرین نے بحرین میں جاری انقلابی تحریک کی حمایت کی اور وہاں سے سعودی فوجیوں کو فوری طور پر واپس بلانے کا بھی مطالبہ کیا۔ پریس ٹی وی کے مطابق سعودی شاہی خاندان کے خلاف ملک بھر میں احتجاج کا سلسلہ شدت اختیار کرتا جا رہا ہے۔ پریس ٹی وی کے مطابق سعودی حکومت عوامی مطالبات پورے کرنے اور سیاسی اصلاحات کا راستہ اپنانے کے بجائے طاقت کے استعمال پر بھروسہ کیے ہوئے ہیں اور گزشتہ ایک سال کے دوران اپنے جائز مطالبات کے حق میں مظاہرہ کرنے والوں کے خلاف کریک ڈاؤن کر کے بڑی تعداد میں لوگوں کو قتل اور سینکڑوں کی تعداد میں لوگوں کو گرفتار کر کے نامعلوم مقامات پر منتقل کر چکی ہے، جن میں سے بہت سو کے بارے میں تاحال کوئی اطلاع نہیں ہے کہ وہ کہاں ہیں اور ان کی حالت کیسی ہے۔ لبنان کے المنار ٹیلی ویژن نے اپنی ایک رپورٹ میں سعودی عرب میں جاری سرکوبی کی پالیسی کا جائزہ لیتے ہوئے بتایا ہے کہ عوامی مطالبات پر دھیان نہ دینے اور ان کی خواہشات کو نظر انداز کرنے کا معاملہ آل سعود کے سیاسی مستقبل کے لیے خطرناک ہوگا اور بعض ماہرین کا خیال ہے کہ مظاہرین کی سرکوبی کی پالیسی شاہی حکومت کے خاتمے پر منتج ہوگی۔ برطانوی خبرساں ادارے رائٹرز نے بھی اپنی ایک رپورٹ میں بتایا ہے کہ سعودی سیکیورٹی اہلکار مظاہرین کو بے پناہ تشدد کا نشانہ بنا رہے ہیں اور حالیہ چند مہینوں کے دوران درجنوں مظاہرین سعودی سیکیورٹی فورس کے ہاتھوں قتل کیے جا چکے ہیں۔ دوسری جانب سرکردہ عرب تجزیہ نگار نزال حمادہ نے کہا ہے کہ سعودی شاہی خاندان کے خلاف مظاہروں میں روز بروز اضافہ ہو رہا ہے اور سعودی سیکیورٹی اہلکار تشدد آمیز پالیسیوں کے باوجود مظاہروں پر قابو پانے میں ناکام رہے ہیں۔ نزال حمادہ کے بقول آل سعود حکومت طاقت کے استعمال کے ذریعے عوامی انقلاب کو کچلنے کی ناکام کوشش کر رہی ہے اور مشرقی علاقے میں مظاہرین کے قتل کے نتیجے میں احتجاج کا دائرہ ملک کے دیگر شہروں تک پھیلتا جا رہا ہے۔ انہوں نے کہا کہ آل سعود خاندان کی حکومت کا خاتمہ اس وقت ایک عوامی مطالبے میں تبدیل ہو گیا ہے۔ بہرحال سعودی عرب کو درپیش اندرونی چیلنجوں اور خطے کی تبدیلیوں کو دیکھتے ہوئے ایسا محسوس ہوتا ہے کہ سعودی عرب بھی بتدریج شاہی حکومت کے خاتمے کی جانب گامزن ہے اور اس وقت اندرونی طور پر ایسے بحرانوں کا سامنا ہے جس نے آل سعود خاندان کو تشویش میں مبتلا کر دیا ہے۔
شام کے دارالحکومت دمشق میں ایک مسجد پر دہشت گردانہ حملے میں بہت سے نمازیوں کے جاں بحق ہونے کی خبر ہے۔ شام کے ٹیلی ویژن نے اب سے تھوڑی دیر پہلے یہ خبر دی ہے کہ دمشق کی مسجد الرکنیہ پر دہشت گردوں نے اس وقت حملہ کر دیا جب نماز کے بعد لوگ نکل رہے تھے۔ رپورٹ میں بتایا گیا کہ حملے میں بہت سے نمازی جاں بحق اور زخمی ہوئے ہیں۔ دوسری جانب دہشت گردوں کے خلاف شامی فوج کی کاروائیاں بدستور جاری ہیں اور کئی علاقوں میں مسلح دہشت گردوں اور فوج کے درمیان جھڑپوں کی خبریں موصول ہوئی ہیں۔ سرکاری خبرساں ایجنسی سانا نے بتایا کہ شامی فوج نے ریف دمشق کے کئی علاقوں میں دہشت گردوں کا پیچھا کرنے کے بعد متعدد افراد کو گرفتار کیا ہے۔ گرفتار ہونے والے دہشت گردوں کے قبضے سے بھاری مقدار میں اسلحہ اور گولہ بارود بھی برامد کیا گیا ہے۔ دوسری جانب شامی فوج کے خصوصی دستے نے دیر العصافیر کے علاقے میں دہشت گردوں کے زیر استعمال کئی خفیہ سرنگوں کا بھی پتہ لگانے کے بعد انہیں تباہ کر دیا ہے۔ اس کارروائی کے دوران شامی فوج نے متعدد دہشت گردوں کو گرفتار بھی کر لیا۔ شام کا کہنا ہے کہ ترکی، قطر اور سعودی عرب اس کے خلاف لڑنے والے شدت پسندوں کو مسلح کر رہے ہیں۔ شام میں مارچ 2011 سے بدامنی کا سلسلہ جاری ہے اور ترکی، سعودی عرب، قطر، امریکہ اور اسرائیل کے حمایت یافتہ دہشت گرد گروہ عام شہریوں اور سیکورٹی اہلکاروں کا قتل عام کر رہے ہیں۔ روس کے وزیر خارجہ سرگئی لاوروف نے زور دے کر کہا ہے کہ ان کا ملک شام میں ہر طرح کی غیر ملکی مداخلت کا مخالف ہے۔ روس کے وزیر خارجہ سرگئی لاوروف نے اس بات پر زور دیتے ہوئے کہ شام کا مسئلہ شام کی حکومت اور اس کے سیاسی مخالفین کے درمیان بات چیت کے ذریعے ہی حل ہونا چاہیے، کہا کہ روس سلامتی کونسل میں ایسے ہر فیصلے کی مخالفت کرے گا جس میں شام میں غیر ملکی مداخلت کو صحیح ٹھہرانے کی بات کی جائے۔ روسی وزیر خارجہ نے شام کے معاملات میں مغرب کے موقف پر تنقید کرتے ہوئے کہا کہ مغرب والے شام میں فوجی مداخلت کا راستہ ہموار کرنا چاہتے ہیں۔ واضح ہے کہ مغربی ملکوں کے برخلاف جو شام میں مداخلت کر کے اس ملک کے قانونی نظام حکومت کو ختم کرنا چاہتے ہیں، روس کی کوشش ہے کہ شام میں قومی آشتی کا راستہ ہموار ہو اور اس ملک کے بحران کے حل کے لیے بات چیت شروع ہو۔ چین میں زلزلے سے مرنے والوں کی تعداد 40 سے زائد ہو گئی ہے۔ چین سے موصولہ خبروں میں بتایا گیا ہے کہ صوبہ یونان میں آنے والے زلزلے میں اب تک 43 افراد کے ہلاک ہونے کی اطلاع ہے جبکہ ہزاروں کی تعداد میں گھر تباہ ہو گئے ہیں۔ حکام کا کہنا ہے کہ زلزلے کی قوت ریکٹر اسکیل پر 5.7 ریکارڈ کی گئی۔ حکام کا کہنا ہے کہ زلزلے کے بعد بھی آفٹر شاک یا زلزلے کے جھٹکوں کا سلسلہ جاری ہے۔ حکام کا کہنا ہے کہ زلزلے سے 20,000 گھر تباہ ہو گئے ہیں اور ملبے سے لاپتہ افراد کی لاشیں نکالی جا رہی ہیں۔ متعدد آفٹر شاک کی وجہ سے لوگوں میں بری طرح خوف و ہراس پایا جا رہا ہے جس کی وجہ سے وہ کھلے آسمان میں ہی وقت گزار رہے ہیں۔ اور آخر میں خاص خاص خبروں کی سرخیاں ایک بار پھر ملاحظہ فرمائیے۔ ناوابستہ تحریک کے تہران سربراہ اجلاس نے امریکہ اور صہیون حکومت کو الگ تھلگ کر دیا ہے، تہران کے خطیب جمعہ کا بیان۔ امریکہ کو ایٹمی معاملے میں بولنے کا حق نہیں ہے، جنرل اسمبلی میں ایران کے نمائندے اسحاق آل حبیب کا خطاب۔ ہند پاک مذاکرات، ہندوستانی وزیر خارجہ ایس ایم کرشنا اسلام آباد پہنچ گئے۔ ناظرین خبریں اپنے اختتام کو پہنچتی ہیں، تازہ ترین خبروں کے لیے ہماری ویب سائٹ دیکھ کر یہ پتہ ہے urdu.sahar.tv.ir۔ اور اس کے ساتھ ہی مجھے علی عباس عزوی کو اجازت دیجیے، خدا حافظ۔